यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा राजनीतिक दलहरूसँग छलफल। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार दृढ रहेको प्रधानमन्त्री कार्कीको भनाई। संवैधानिक परिषद र नेपाल विशेष सेवा ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल विरूद्धको आचरण सम्बन्धी प्रस्ताव पेश, प्रदेश सभाबाट दुई तिहाईले पारित भएसँगै सभामुख मण्डल पदमुक्त। चीनद्वारा तीनवटा नयाँ भू उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सद्वारा काठमाण्डू गोर्खा 29 रनले पराजित। आज लुम्बिनी लायन्स र चितवन राइनोज बीच प्रतिस्पर्धा हुने।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न एस्ट्रिक 14-15 हैश डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन 21 गतेका लागि तोकिएको निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग छलफल गर्नुभएको छ। निर्वाचन आयोगमा दर्ता भएका 125 राजनीतिक दलमध्ये प्रधानमन्त्री कार्कीले हिजो 110 दलका प्रतिनिधिसँग छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री सुशीला कार्कीले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु सरकारको उच्च प्राथमिकता रहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले सर्वदलीय बैठकमा राजनीतिक विवादको समाधान खोज्दै निर्भयपूर्वक मतदान गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। छलफलमा प्रधानमन्त्री कार्कीले फागुन 21 प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने संवैधानिक दायित्व र निर्वाचनको अनिवार्यताका बारेमा सरकार दृढ र स्पष्ट रहेको धारणा राख्नुभयो। सो अवसरमा प्रधानमन्त्री कार्कीले संसद पुनर्स्थापनाको माग र सरकारको वैधानिकतामाथि प्रश्न उठाउने कार्यले पुनः राष्ट्रलाई अस्थिरतातर्फ धकेल्न सक्ने भन्नुहुँदै हाल मुलुकलाई संवैधानिक निकास दिन निर्वाचन बाहेकको विकल्प नरहेको पनि प्रष्ट पार्नुभयो। यस्तै प्रधानमन्त्री कार्कीले निर्वाचनको संघारमा राजनीतिक आचरण र अभिव्यक्तिमा पनि ध्यान नदिइएको भन्नुहुँदै केही नेताहरूले प्रयोग गरेका द्वेषपूर्ण शब्दावलीहरूले राजनैतिक र सामाजिक वातावरणलाई दूषित बनाएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई बलियो र प्रभावकारी बनाउन यसको सुदृढीकरणका लागि आवश्यक सबै प्रकारका सहयोग गर्ने घोषणा पनि गर्नुभयो। प्रधानमन्त्री कार्कीले आह्वान गर्नुभएको सर्वदलीय बैठकमा निर्वाचन आयोगमा दर्ता भएका सबै दल हरूलाई छलफलमा आमन्त्रण गर्नुभएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न र राजनीतिक उत्तेजनाबाट टाढा रहन सबैमा अपील गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले बाराको सिमरामा देखिएको तनाव अत्यन्तै दुखद भएको उल्लेख गर्नुहुँदै लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनैतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन समेत दिनुभएको छ। गृह मन्त्रालयले हिजो बाराको सिमरामा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। हिजो साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले शान्ति सुरक्षाको वातावरण बिथोल्ने कार्य नगर्न सबैलाई अपील गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा सरकार मुलुकमा शान्ति व्यवस्था र अमन चयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ। मन्त्रालयले कुनै किसिमका भेला तथा प्रदर्शन आयोजना गर्दा स्थानीय प्रशासनसँग समन्वय गर्न पनि आग्रह गरेको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिका एक स्थित सिमरा विमानस्थल आसपास हिजो दिउँसो जेएनजी समूहका युवा र नेकपा एमाले कार्यकर्ता बीच भएको झडपपछि स्थानीय प्रशासनले लगाएको कर्फ्यू हटेसँगै अवस्था सामान्य बनेको छ। कुनै अप्रिय घटना नघटोस् भन्ने अभिप्रायका साथ जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो 12:30 बजेदेखि साँझ 8 बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो। सिमरा विमानस्थल भने अनिश्चित समयका लागि बन्द गरिएको प्रमुख जिल्लाधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। झडपमा जेएनजी तर्फ 5 जना र प्रहरी तर्फ 2 जना घाइते भएका छन्। अहिले सिमराको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ। मध्य प्रदेश सभाले सभामुख रामचन्द्र मण्डल विरूद्ध 7 दलले दर्ता गरेको प्रस्ताव पारित गरेको छ। यो सँगै सभामुख मण्डल पदमुक्त हुनु भएको छ। मध्य प्रदेश सभाको हिजोको बैठकमा उपस्थित 78 प्रदेशसभा सदस्य मध्ये 76 जनाले प्रस्तावको पक्षमा मत दिनुभएकाले उक्त प्रस्ताव 2/3 पारित भएको उपसभामुख बबिता रावत ईश्वरले प्रदेशसभा बैठकमा घोषणा गर्नुभयो। मत विभाजनको आधारमा प्रस्ताव पारित भएकोले प्रदेशसभा नियमावली तथा नेपालको संविधान अनुसार हिजैको मितिबाट मध्य प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त हुनुभएको घोषणा उपसभामुख रावतले गर्नुभयो। सरकारले जेएनजी आन्दोलनपछिको परिवर्तनसँगै समाजमा हुने र हुन सक्ने उच्छृंखल गतिविधि भएमा वा कुनै समस्या परेमा गृह मन्त्रालयले स्थापना गरेको सहायता कक्षमा जानकारी दिन अनुरोध गरेको छ। गृह मन्त्रालयका सूचना अधिकारी रविन्द्र आचार्यले शान्ति सुरक्षा कायम गर्न र नागरिकको समस्या सम्बोधनका लागि मन्त्रालयले सार्वजनिक गरेको सहायता कक्षको मोबाइल नम्बर 9851630603 मार्फत फोन, एसएमएस, व्हाट्सएप र भाइबरबाट जानकारी दिन अनुरोध गरिएको बताउनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र दैवी प्रकोप व्यवस्थापनका लागि स्रोत व्यवस्थापन, क्षेत्रगत सहकार्य र प्रभावकारी उद्धार टोलीलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हिजो बसेको बैठकमा गृहमन्त्री अर्यालले शीतलहर जोखिमका कारण सड़क, विद्युत, पर्यटन लगायतका क्षेत्रमा देखिन सक्ने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो। गृहमन्त्री अर्यालले सामाजिक सञ्जाल मार्फत समयमै पूर्व सूचना प्रवाह, सबै स्वास्थ्य संस्थामा औषधि तथा जनशक्ति परिचालन र आवश्यक सामग्री तयारी अवस्थामा राख्नुपर्नेमा जोड़ दिनुभयो।
शीतलहर र हिमपात पूर्व अनुमान योग्य घटना हुन्। संकटासन्न वर्ग क्षेत्र र समुदाय केन्द्रित पूर्व तयारी र प्रतिकार गर्न जिम्मेवार सबै निकायलाई निर्देश गर्दछु। शीतलहर हिमपातले सड़क अवरूद्ध गरेको अवस्थामा हेलिकप्टर उद्धार, स्वास्थ्य आपतकालीन सामग्रीको हवाई ढुवानी, विद्युत र संचार अवरूद्ध हुँदा ब्याकअप ऊर्जा स्रोत जस्ता व्यवस्थाहरू पूर्व तयारीमै गर्न मन्त्रालय, प्राधिकरण, नेपाली सेना, पर्यटन बोर्ड लगायतका जिम्मेवार तथा सहयोगी सबै निकायलाई निर्देश तथा अनुरोध गर्दछु।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले हिमपात र शीतलहर रोकथाममा तीनै तहका सरकारको सहकार्य आवश्यक रहेको औल्याउँदै विपद व्यवस्थापनमा विगतमा जस्तै पूर्व प्रतिकार्यात्मक उपाय अप्नाइएको जानकारी दिनुभयो। भर्चुअल बैठकमा जोड़िनुभएका विभिन्न जिल्लाका प्रमुख जिल्लाधिकारीहरूले हिमपात, शीतलहरको जोखिमका समयमा संवेदनशील क्षेत्र पहिचान, ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरणमा सचेतना र पूर्व सूचना प्रसारण बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँहरूले हिमपातका बेला कठिन भूगोलमा पर्यटक प्रभावित हुने, विद्युत अवरूद्ध हुने, लेक लाग्ने लगायतका जोखिम बढ़ने भएकाले जोखिम क्षेत्रमा आवश्यकताका आधारमा सुरक्षाकर्मी परिचालन गरिनुपर्ने तथा हेलिकप्टर मार्फत उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयक 2081 अपूरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको हिजो बसेको बैठकमा चलचित्र विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री खरेलले 56 वर्षपछि आएको विधेयक समय सापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधन सहित चलचित्र विधेयकलाई अझ परिष्कृत र विवादरहित बनाउन आग्रह गर्नुभयो। बैठकमा समिति सदस्यहरूले विदेशी चलचित्र छायांकनका लागि सहजीकरण गर्न भइरहेको व्यावहारिक समस्यादेखि विधेयकमा अधिकार प्रत्यायोजनको विषयमाथि सैद्धान्तिक धारणा राख्नु भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले संचार मन्त्रालय अन्तर्गतका निकायका सबै कर्मचारीलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढ़ाउन निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2082-83 प्रथम चौमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको हिजो मन्त्रालयमा बसेको बैठकमा मन्त्री खरेलले सुरक्षण मुद्रण केन्द्रले सवारी अनुमति पत्र छाप्न थालेसँगै सर्वसाधारणलाई वितरण गर्न पनि आग्रह गर्नुभयो।
योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा संचार मन्त्रालय अन्तर्गतका हाम्रा सबै कर्मचारीहरू जानुपर्नेछ, त्यसको तयारी गर्नुहोला। जीआईओएमएसमा हामी सबै संघीय सरकारका मन्त्रालयहरूलाई हामी लाँदैछौ। डिजिटल ट्रान्सफर्मेशन डीओआईटी को सक्रियता बिना हुन सक्दैन। माघ भित्रमा 1,00,000 एफटीटीएच को तपाईँको चाहिँ कोड चाहिँ ज्वाइन गरेको हुनुपर्छ। लाइसेन्स छाप्दैछ भनेपछि अब जनताले पाउन शुरू गर्यो भन्ने पनि आउनु पर्यो कि हामी आफैमा रूपान्तरण र चेन्ज भयो कि भएन। हामीले सिग्निफिकेन्ट काम पिपुलको लागि र नेसनको लागि देखाउन सक्यौं भनेदेखि चेन्ज आउन सक्छ। जागिर खाने त जिन्दगी चलिहाल्छ, काम गरेर देखाउनु नै बाँच्नुको सार्थकता हो।
मन्त्री खरेलले सहज रूपमा आम नागरिकले पाउने सेवामा कुनै पनि ढिलासुस्ती नगर्न मन्त्रालय अन्तर्गतका निकायहरूलाई निर्देशन दिनुभयो। बैठकमा मन्त्रालयका सचिव राधिका अरियालले काम कार्यवाही नयाँ शैली र प्रविधि मार्फत गतिशील भएर गर्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डाक्टर महेन्द्र विष्ट, सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगाना, राजस्वका महाप्रबन्धक सन्दीप राई लगायतले संस्थाले हासिल गरेका प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले आसन्न निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सबै नेपालीको साझा कर्तव्य रहेको बताउनु भएको छ। संविधानको रक्षा र आसन्न निर्वाचन आगामी निकासका लागि अत्यावश्यक रहेको सन्दर्भमा बाराको सिमरामा हिजो भएको घटनाले संविधानको रक्षा र निर्वाचनको सफलता दुवैलाई अप्ठ्यारो पार्न सक्ने उहाँले औल्याउनु भएको छ। नेता कोइरालाले संयमित बन्न र निर्वाचनको वातावरण नविथोल्न सबैको भूमिका रहेको कुरामा जोड़ दिनुभयो। नेपाली सेना र अमेरिकी सेनाबीच अनुभव आदान प्रदान तथा छलफल कार्यक्रम एलएफटीको छैटौं संस्करण हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। जंगी अड्डामा भएको तीन दिने कार्यक्रममा दुई राष्ट्रबीच विश्व शान्ति स्थापना, मानवीय सहयोग र विपद प्रतिकार्य लगायत विषयहरूमा अनुभव तथा सहयोग आदान प्रदान हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाली सेनाले पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले भारत, चीन, बेलायत, पाकिस्तान लगायत देशका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास एवं प्रतियोगितामा सहभागिता जनाउँदै आएको सेनाले जनाएको छ। नुवाकोटका स्थानीयवासीको अवरोधका कारण बंचरे डाँडामा फोहोर विसर्जन हिजोदेखि पुनः प्रभावित भएको छ। नुवाकोटको ककनी र धादिङको धुनी बेसी स्थित बंचरे डाँडामा फोहोर विसर्जन गरिँदै आइएको क्षेत्रका बासिन्दाले विगतका सहमति कार्यान्वयनको माग राख्दै गरेको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर गएका गाड़ीलाई काठमाण्डु फिर्ता पठाइएको हो। विगतमा भएका सहमति कार्यान्वयनमा लैजाने मन्त्रीको मौखिक प्रतिबद्धताको प्रगति उपलब्धिमूलक नभएपछि पुनः फोहोर विसर्जनमा अवरोध गर्नु परेको स्थानीयले बताएका छन्। नेपाली राजदूतावास बैंकक थाइल्याण्डले आकर्षक रोजगारीको प्रलोभनमा परि म्यानमारमा ठगिएका 37 नेपाली नागरिकलाई थाइल्याण्डबाट हिजो स्वदेश फर्काइएको जनाएको छ। विभिन्न माध्यमबाट म्यानमारमा पुगी त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्रमा विभिन्न अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ तथा फिसिङ, क्रिप्टो ठगी लगायतका काममा लगाइएका उनीहरूलाई थाइल्याण्डका सम्बन्धित निकायको समन्वय र सहयोगमा उद्धार गरी नेपाल एयरलाइन्सको उडान मार्फत नेपाल फर्काइएको दूतावासले जनाएको छ। भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिक स्थल सत्यदेवी मन्दिर स्थानीयको आस्थाको केन्द्र बनेको छ। धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण सत्यदेवी देवस्थल क्षेत्र विकास तथा प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
भोजपुरको टेम्टीमयु गाउँपालिका साथ भोर्नागीमा अवस्थित प्रसिद्ध धार्मिक स्थल सत्यदेवी मन्दिर स्थानीयको आस्थाको केन्द्र बनेको छ। स्थानीय बासिन्दाले वर्षौं अगाडिदेखि नै साक्षात देवीको रूपमा पुज्दै आएका सत्यदेवीमा भक्तजनहरूको विश्वास रहँदै आएको छ। धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो देवीस्थलमा भोजपुर, खोटाङ, उदयपुर, धनकुटा लगायत देशका विभिन्न ठाउँका मानिसहरू पूजाआजाका लागि पुग्ने गरेका छन्। यहाँ विशेषतः सोमबारको दिन पञ्चवली हुने गर्दछ। साउन महिना बाहेक वर्षभरि हरेक सोमबार 3-5 पञ्चवली पूजा हुने सत्यदेवी संरक्षण समितिका सचिव चक्रबहादुर राईले बताउनुभयो।
युकेदेखि पनि गर्नुभएको आएर बोर्नाईबाट आएर गर्नुभएको छ। एक आस्था चाहिँ म कमाऊ अलिअलि जमाऊ भन्ने हो, जमिए कमिएपछि आएर पूजा गर्ने हो, पुगिरहेको छ भन्छन् भक्तजनहरूले। प्रत्येक सोमबार मात्रै पूजा हुन्छ, साउनको एक महिना यहाँ बन्द हुन्छ।
पञ्चवली पूजामा बोका, राँगा, भेडा, हाँस, पर्यावत जस्ता जनावरले बलि दिने चलन रहेको छ। यहाँ सरकारी जागिर पाउने, विदेश जाने वा कुनै ठूलो काम सफल होस् भन्ने भाकालका साथ धेरैले पूजा आजा गर्ने गरेका छन्। आफ्नो मनोकांक्षा पूरा होस् भन्ने विश्वासले मानिसहरू धेरै यहाँ पुग्ने गरेको स्थानीय भक्तजनहरूको भनाइ छ।
आफ्नो वाइफको लागि मैले पूजा आजा गरेर आफूले चिताएको पूरा होस् भनेर हामीले पूजा गर्ने गर्छौँ।
पञ्चौली पूजाहरू लाग्ने गर्छ, मेरो छोराछोरीको लागि राम्रो होस् भनेर मैले।
ऋण अवस्थामा पुगेको मन्दिरलाई स्थानीयको सक्रियतामा संरक्षण गरिएको सत्यदेवी संरक्षण समितिले जनाएको छ। पुरातत्व विभागबाट 7 लाख र प्रदेश सरकारबाट 10 लाख बजेट विनियोजन भई मन्दिर संरक्षणसँगै धारा, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको हो। भक्तजनहरूको सुविधाका लागि स्थानीयले 6 वटा पाटी पोवा समेत निर्माण गरेका छन्। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
जनकपुर धाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सव आजदेखि नगर दर्शन कार्यक्रमसँगै सप्ताहव्यापी रूपमा शुरू हुँदैछ। विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र 12 बिघा रंगभूमि मैदानमै केन्द्रित रहनेछन्। अयोध्या, ऋषिकेश, हरिद्वार सहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो संख्यामा साधु, सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन भएको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ। जनकपुर धामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल भारत धार्मिक सम्बन्ध मजबूत गर्ने प्रमुख माध्यम रहिआएको छ। सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको आज नगर दर्शन, भोलि फूलबारी लीला, 6 गते धनुष यज्ञ, 7 गते तिलकोत्सव, 8 गते मटकोर, 9 गते स्वयंवर तथा शुभ विवाह र 10 गते राम कलेवा विधि सहित समापन हुनेछ। प्रत्येक वर्ष मंगिर शुक्ल पक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौं भक्तजन जनकपुर धाम आउने गर्दछन्। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा 2 दिन रातिमा सड़क बन्द गरिने भएको छ। उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सड़क कालोपत्र गर्न भोलि र पर्सी रातिमा 5 घण्टा सड़क बन्द गर्न लागि हो। नारायणघाट बुटवल सड़क योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले 5 गते भोलि र 6 गते पर्सी राति 11 देखि भोलिपल्ट बिहान 4 बजेसम्म राजमार्ग बन्द गर्न लागि जानकारी दिनुभयो। चितवनका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामी मध्ये 386 जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। गत साउनदेखि हिजोसम्म जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 5453 जनाको नमूना परीक्षणका क्रममा 386 जनामा स्क्रब टाइफस रोगको संक्रमण देखिएको कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीनले 3 नयाँ भू उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। स्थानीय समय अनुसार हिजो दिउँसो 12:01 चीनको उत्तर पश्चिम स्थित जिउ छुआन भू उपग्रह प्रक्षेपण केन्द्रबाट रकेटको उडान भरिएको थियो। रकेटले सिजियान 30A, सिजियान 30B र सिजियान 30C नामक भू उपग्रहहरू अन्तरिक्षमा पठाएको हो, जसको मुख्य उद्देश्य अन्तरिक्ष वातावरणको निगरानी, वैज्ञानिक अध्ययन तथा नयाँ प्रविधिको परीक्षण गर्नु रहेको छ। रूसले युक्रेनको पश्चिमी शहर टेर्नोपिलमा गरेको ड्रोन र क्षेप्यास्त्र आक्रमणमा 2 बालबालिका सहित कम्तीमा 20 मृत्यु भएको छ। सन् 2022 फेब्रुअरीदेखि रूस युक्रेन युद्ध शुरू भए यताकै घातक मानिएको पछिल्लो आक्रमणमा 16 बालबालिका सहित 66 घाइते भएका जनाइएको छ। आक्रमणका कारण देशका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको युक्रेनको ऊर्जा मन्त्रालयले जनाएको छ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रूसले 470 भन्दा बढ़ी ड्रोन र 47 क्षेप्यास्त्र प्रहार गरेको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
लगानी बोर्डले 439 MW क्षमताको वेतन कर्णाली अर्ध जलाशय युक्त जल विद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ। अनुमानित लागत 93,40,76,36,000 बराबर लगानी गरी परियोजना विकास सम्झौताको लागि वार्ता समिति गठन गर्ने निर्णय बोर्ड बैठकले गरेको छ। प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त जल विद्युत परियोजना अगाडि बढ़ाउने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले 669 MW क्षमताको तल्लो अरूण जलविद्युत परियोजना उत्पादन अनुमति पत्रको मस्यौदा स्वीकृति गरी अनुमति पत्र जारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गरेको छ। त्यसै गरी बैठकले 900 MW क्षमताको अरूण 3 जलविद्युत परियोजनाको प्रत्यक्ष सम्झौता स्वीकृतिका लागि नेपाल सरकार मन्त्री परिषदमा प्रस्ताव पेश गर्ने र पश्चिम सेती जलाशयुक्त जलविद्युत परियोजना 800 MW सर्वेक्षण अनुमति म्याद थप गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बोर्ड बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेज पिक ग्लोबल ग्रुप लिमिटेड हङकङद्वारा आह्वान नगरिएको प्रस्तावका रूपमा पेश भएको अटो सर्भिस इको इण्डस्ट्रियल पार्क परियोजना अनुमानित लागत 16 अर्बको विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय समेत गरेको छ। स्विजरल्याण्डको जेनेभामा विश्व व्यापार संगठन WTOमा नेपालको तेस्रो व्यापार नीति समीक्षा बैठक सम्पन्न भएको छ। यही मंगिर 1 र 3 भएको बैठकमा नेपालले विश्व व्यापार संगठनमा आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको छ। समीक्षाका क्रममा नेपालले व्यापार तथा लगानीका क्षेत्रमा गरेको संस्थागत, कानूनी तथा नीतिगत सुधारबारे जानकारी गराइएको थियो। बैठकमा नेपालले महिला र युवा उद्यमशीलता प्रवर्धन, जलवायु सहनशील व्यापार संरचना विकास र लगानी आकर्षित गर्न अप्नाइएका उपायबारे जानकारी गराएको छ। समीक्षा बैठकमा WTOका 42 सदस्य राष्ट्र सहभागी थिए। त्यसमा 20 सदस्य राष्ट्रहरूले नेपाललाई अग्रिम रूपमै 200 भन्दा बढी प्रश्नहरू सोधे थिए। सदस्य राष्ट्रहरूले नेपाललाई बहुपक्षीय व्यापार प्रणालीमा सक्रिय संलग्नता, मत्स्यपालन अनुदान सम्झौताका लागि प्रमाणीकरण र सन् 2026 अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुने प्रयासका लागि प्रशंसा गरेका थिए। बैठकको अध्यक्षता कजाकिस्तानका राजदूतले गर्नुभएको थियो भने जापानका राजदूतले टिप्पणीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो। बैठकमा नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वमा जेनेभा स्थित नेपाली राजदूत रामप्रसाद सुवेदी सहितको अधिकारीहरूको टोली सहभागी भएको थियो। एमसीसी नेपाल सम्झौतामा अमेरिकाले 5 करोड़ अमेरिकी डलर करिब 7 अर्ब रूपियाँ अनुदान रकम थप गर्ने घोषणा गरेको छ। यससँगै उक्त सम्झौता अन्तर्गत उपलब्ध कुल रकम 74,70,00,000 अमेरिकी डलर करिब 1,06,00,000,000 पुगेको छ, जसमा अमेरिकाको 55 करोड़ डलर र नेपाल सरकारको 19,70,00,000 डलर बराबरको लगानी पुग्नेछ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवनाचार्य। अब खेल समाचार। साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लीग एनपीएलमा काठमाडौँ गोर्खाजमाथि रोमाञ्चक जीत निकालेको छ। किर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हिजो भएको खेलमा सुदूरपश्चिमले काठमाडौँलाई 29 रनले हराएको हो। जीतका लागि 148 रनको मध्यम लक्ष्य पछ्याएको काठमाण्डू 16.5 ओभरमा सबै विकेटको क्षतिमा 118 रनमा समेटियो। दोस्रो सिजनमा सुखद शुरूआत गरेको सुदूरपश्चिमले पहिलो जीतसँगै दुई अंक बनाएको छ। काठमाण्डु गोर्खाजको पनि दुई अंक रहेको छ। यसअघि काठमाण्डुले साबिक विजेता जनकपुर बोल्ट्सलाई 5 विकेटले हराएको थियो। एनपीएल अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज बीच साँझ 4 बजे प्रतिस्पर्धा हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:29 भयो भने सूर्यास्त भरे साँझ 5:11 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा राजनैतिक दलहरूसँग छलफल। निर्वाचन स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार दृढ रहेको प्रधानमन्त्री कार्कीको भनाई। संवैधानिक परिषद र नेपाल विशेष सेवा ऐन संशोधन अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने मन्त्री परिषदको निर्णय। मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल विरूद्धको आचरण सम्बन्धी प्रस्ताव प्रदेश सभाबाट दुई तिहाईले पारित भएसँगै सभामुख मण्डल पदमुक्त। चीनद्वारा 3 वटा नयाँ भू उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण। र नेपाल प्रिमियर लीग एनपीएल अन्तर्गत हिजो भएको खेलमा सुदूरपश्चिम रोयल्सद्वारा काठमाण्डु गोर्खा 29 रनले पराजित। आज लुम्बिनी लायन्स र चितवन राइनोज बीच प्रतिस्पर्धा हुने। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।